قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ پچھلے جمعے ہم نے خدا کے کلام میں سے خدا کی خوشی کی بابت سیکھا، خدا کیسے خوش ہوتا ہے، کن باتوں سے، کن کاموں سے، کس طرح کے لوگوں سے خدا کو خوشی ملتی ہے۔ اور آج ہم خدا کے کلام میں سے یہ سیکھیں گے کہ خدا کی خوشی سے ہمیں برکتیں کیا ملتی ہیں۔ سو پہلی برکت جو خدا کے کلام میں سے ہمیں نظر آتی ہے وہ جڑی ہوئی ہے پچھلے جمعے جو آخری بات ہم نے سیکھی تھی اس سے، کہ ہم خدا کو خوش کر سکتے ہیں۔ یہ نہیں کہ خدا کبھی ہم سے خوش نہیں ہو سکتا، نہیں، خدا ہم سے خوش ہو سکتا ہے اور ہوتا ہے۔ اس نے خود خواہش کا اظہار کیا ہے کہ تم ایسا کرو گے تو میں تم سے خوش ہوں گا، اور اس کو خوش کرنے کی ابتدا ایک قدم سے ہے اور وہ توبہ ہے۔ جب انسان توبہ کر کے خدا کی طرف لوٹ کر، خدا کے پیچھے آ کر، خدا کے قریب آ کر، خدا کے پاس آ کر، خدا کی باتیں مان کر، خدا کے حکموں کو اپنی زندگی میں نافذ کر کے، خدا کی باتیں مان کر، خدا کی شریعت اور اس کے فرمان مان کر، اس کے آرڈیننسز، اس کے کمانڈمنٹس اور خدا کی ول کو اپنی زندگی میں لے لیتا ہے، خدا خوش ہو جاتا ہے اور اسے گناہوں سے، گناہ کے سزاؤں سے خدا آزاد کرتا ہے، ابلیس کے شکنجوں سے خدا آزاد کرتا ہے، موت کے جبروں سے خدا آزاد کرتا ہے۔ خدا کو خوش کرنے سے صرف ہمیں روحانی چھٹکارا نہیں ملتا بلکہ بدنی طور پر بھی، جسمانی طور پر بھی۔ اگر ہم کسی قوت کا، کسی دشمن کا، کسی مصیبت کا، کسی قید کا شکار ہیں تو خدا کا کلام ہمیں یہ سکھاتا ہے کہ خدا اس سے بھی ہمیں آزاد کرتا ہے۔ سو آزادی روح کی ہے، آزادی بدن کی ہے، آزادی جان کی ہے، یہ سب خدا کی بہت بڑی برکت اور نعمت ہے۔ اور ہم آج آزادی کا جشن منا رہے ہیں، پاکستانی اور ہندوستانی تمام ایمانداروں کے لیے شکر گزاری کا موقع ہے۔ خدا ہماری قوموں سے خوش ہوا، خدا ہم سے راضی ہوا اور اس نے ہمیں غیر قوموں کے شکنجوں سے اور غلامی سے آزاد کیا، ہمیں آزاد وطن عطا کیے، ہم آزاد قومیں ہو گئی۔ خدا نے اپنے لوگوں سے وعدہ کیا کہ تم غلام بن کر، قید ہو کر، گرفتار کر کے اگر کسی اور ملک میں لے جائے جاؤ گے، اگر کہیں غلام بن جاؤ گے یا تمہارے اوپر کوئی آ کے قبضہ کر لے گا، تم پر حکمرانی شروع کر دے گا، اور جب تم میری طرف لوٹ آؤ گے، جب میری طرف رجوع کرو گے، میری طرف تم دیکھنا شروع کر دو گے، میری باتوں سے محبت رکھو گے، میرے پیچھے چلو گے، تو میں تمہیں تمہارے دشمنوں کے ہاتھ سے چھڑاؤں گا، تمہیں آزادی دوں گا۔ سو آزادی، نجات، رہائی اور مخلصی خدا کی بڑی نعمت ہے، بڑی برکت ہے جو خدا خوشی میں عطا کرتا ہے۔ جب وہ اپنے لوگوں سے خوش ہو جاتا ہے تو انہیں آزاد کر دیتا ہے، انہیں آزادی دیتا ہے۔ ہمارے بدن دکھ اٹھاتے ہیں کسی بیماری میں، خدا کی طرف دیکھیے، خدا کی طرف رجوع لائیے، ٹرن ٹو دا لارڈ اینڈ ہی ول سیٹ یو فری فرام یور فزیکل کیپٹیویٹی۔ ہمارے بدن کسی بیماری میں ہے، کسی کمزوری میں ہے، کسی روگ میں ہے، کسی درد میں ہے، تو ہمارا بدن خداوند آزاد کر سکتا ہے۔ خداوند یسوع مسیح جب زمین پر خدمت کر رہا تھا تو مجسم خدا لوگوں کو ان کی بیماریوں سے، کمزوریوں سے آزاد کرتا تھا، بدروحوں سے انہیں آزاد کراتا تھا۔ خداوند یسوع مسیح عبادت خانے میں تھا، کبری عورت آئی اور اس کو یسوع نے آزاد کر دیا، تو وہاں خداوند نے کہا کہ اس کو شیطان نے جکڑ رکھا تھا، آج یہ چھوٹ گئی ہے۔ ہمارے بدن، ہماری زندگیاں، ہمارے ذہن، ہمارا خاندان، ہمارا روزگار، ہماری برکتیں، ہمارے وسائل ابلیس کے شکنجے میں ہو سکتے ہیں، या हमारे अपने नापसंदीदा कामों की वजह से हम मुसीबतों में गिरफ्तार हो सकते हैं, चाहे कोई भी वजह है कि हम, हमारा खानदान, हमारे बदन, हमारी जानें, हमारी रूहें, हमारा कारोबार, हमारा रोजगार, हमारे वसाइल, हमारी औलाद, हमारे रिश्ते नाते कुछ भी किसी भी तरह के शिकंजे में है, खुदावंद के करीब आ जाइए, उसको खुश कर दीजिए, वो खुशी में आपको, आपके खानदान को, रिश्तों नातों को, रोजगार को, वसाइल को, औलाद को हर तरह के शिकंजों से आजाद कर देगा। खुदा की खुशी से हमें बहुत बड़ी बड़ी बरकतें अता होती हैं, बदनी, जहनी और रूहानी आजादी, निजात और छुटकारा। कई काम होते हैं जो हमारे लिए बड़े मुश्किल होते हैं कि हम उनसे छूट नहीं सकते। मिसाल के तौर पर जैसे इंसानों को आदत हो जाती है किसी काम की, नशे की हद तक एडिक्शन हो जाती है हमें कामों की, बातों की, चीजों की, लोगों की, खुदा उससे भी हमें आजाद करा सकता है। सो जितने लोग सुन रहे हैं, अगर कोई महसूस करता है कि मेरी जिंदगी इस चीज, इस काम, इस शख्स या इस बात के शिकंजे में आ गई है और मैं इससे छूट नहीं सकता, तो आज यही वक्त है, खुदावंत के करीब जाइए, खुदा की तरफ देखिए, उससे बात कीजिए, खुदावंत तू मुझे मुआफ कर, मैं इस शिकंजे से, इस कैद से, इस जकड़ से आजाद होना चाहता हूं, आजाद होनी चाहती हूं। खुदावंत आपको आजाद कर देगा। सो दूसरी बरकत, खुदा दुश्मन पर फतह देता है। जबूर में लिखा हुआ है कि जब खुदा खुश होता है तो वो हमारे दुश्मन को हम पर गालिब नहीं होने देता, हमारे दुश्मन को जीतने नहीं देता, वो हमारे दुश्मन को कामयाब नहीं होने देता। तो हम अगर चाहते हैं कि खुदा हमारे दुश्मनों को कभी कामयाब ना होने दे, उन्हें कभी फतह याब ना होने दे, तो जरूरी है कि हम खुदा को खुश करें उन सारी बातों के सबब जो पिछले जुमे हमने सीखी, कि हम खुदा को खुश करें। जब खुदा खुश हो जाएगा तो हमारी मुखालफ कुवतों को, हमारे मुखालफ लोगों को कभी वो कामयाब नहीं होने देगा, बल्कि वो हमें कामयाब करेगा। दुश्मन हम समझते हैं कि शरीका हमारा, बिरादरी में से कोई लोग, हमारे आस पड़ोस में रहने वाले लोग, हमारे रिश्तेदार, वो हमारे दुश्मन है जी, कोई हमें खुश नहीं देख सकता, हमारी दुश्मनी है उनसे। या हमारे कोई कॉलीग्स होते हैं, पड़ोसी हैं, हमारे साथ काम करने वाले लोग हैं, हमारे ऑफिसर्स भी हो सकते हैं, हमारे सबॉर्डिनेट्स भी हो सकते हैं, कि जिनसे हमें खतरा लगता है कि ये लोग हमारे दुश्मन हैं। लेकिन सबसे बड़ा दुश्मन हमारा कोई इंसान नहीं है, इबलीस, शैतान है। डेविल, सैटन इज आवर प्राइम एनिमी, वो हमारा सबसे बड़ा बुनियादी दुश्मन है, पुराना दुश्मन है, वो खुदा का, उसके बेटे का, उसके रूह का और उसके बेटों और बेटियों का, ईमानदारों का दुश्मन है। वो किसी इंसान को खुश नहीं देख सकता और वो इंसानों में होकर काम करता है। हम समझते हैं कि ये शख्स मेरा दुश्मन है, नहीं, वो शख्स दुश्मन नहीं, उसके अंदर जो ताकत और कुवत है वो हमारी दुश्मन है। इबलीस हमारा दुश्मन है, शैतान हमारा दुश्मन है, वो इंसानों को हमारे खिलाफ इस्तेमाल करता है। हम इंसानों से लड़ते रहते हैं लेकिन हम बड़े दुश्मन को इग्नोर कर देते हैं, हम उसको देख ही नहीं पाते, हम उसको पहचान नहीं पाते और इसलिए हम बड़ी लड़ाइयां हार जाते हैं, क्योंकि हम असल दुश्मन के खिलाफ ही नहीं खड़े होते। खुदा जब खुश होता है अपने लोगों से तो वह अपने लोगों को उनके दुश्मनों पर फतह देता है। खुदा हमें अपने लोगों को जो उसे खुश करते हैं अपनी ताकत और कुवत देकर, अपनी फौज साथ मिलाकर, अपना इख्तियार देकर फतह अता करता है। رومیو کے خط کے آخر میں لکھا ہوا ہے کہ بہت جلد خدا تمہارے پاؤں سے شیطان کو کچلوا دے گا۔ خدا کے بیٹے نے جو عورت سے پیدا ہوا ابلیس کے سر کو کچلا ہے، ابلیس ہارا ہوا ہے، خداوند یسوع نے اسے شکست دے دی ہوئی ہے ہمارے لیے تاکہ وہ ہم پر غالب نہ ہو سکے، لیکن ہم اسے موقع دے دیتے ہیں، ہم اسے اپنی زندگیوں میں، اپنے کاموں اور باتوں میں اختیار دے دیتے ہیں کہ تو آ جا۔ ہم انسانوں سے جھگڑتے رہتے ہیں جبکہ ابلیس اس انسان کو استعمال کر رہا ہوتا ہے، اور اس انسان کو تو پتہ بھی نہیں ہوتا کہ میں استعمال ہو رہا ہوں۔ سو ہم ذہن میں رکھے ابلیس ہمارا دشمن ہے، اور ہم ابلیس سے جنگ لڑیں۔ ابلیس کا مقابلہ کرو تو وہ تم سے بھاگ جائے گا۔ خداوند یسوع مسیح کے نام میں جب ہم اپنے آسمانی باپ کو خوش کرتے ہیں، جب ہم خدا کے قریب جاتے ہیں، جب ہم اس کی خوشی کے کام کرتے ہیں، خدا خوش ہو کر یہ ممکن کرتا ہے کہ ہمارا دشمن چاہے کوئی بھی ہے وہ اسے شکست دیتا ہے، وہ دشمن کو کامیاب نہیں ہونے دیتا، اس پر اپنے لوگوں کو فتح عطا کرتا۔ سو ہمارا دشمن ہے ابلیس، ہمارے دشمن ہے کمزوریاں، لاچاریاں، بیماریاں اور گناہ، اور اس دنیا کے برے کام ہمارے دشمن ہیں۔ ہم نے ان پر فتح پانی ہے۔ ہمارا دشمن پڑوسی ملک نہیں ہے، ہمارا دشمن ہمارا پڑوسی جو گھر کے ساتھ رہتا وہ نہیں ہے، ہمارا دشمن ہمارا بھائی یا ہمارے کزنز نہیں ہیں جسے ہم شریکہ کہتے ہیں، ہمارے دشمن وہ نہیں ہے، ہمارا دشمن ابلیس ہے جو ہم دونوں گھروں یا دو افراد یا دو قوموں، دو ملکوں کے بیچ میں لڑائی ڈال کے تباہی اور بربادی لانا چاہتا ہے کہ ہماری توجہ، ہمارے ریسورسز، ہمارا وقت، ہماری طاقتیں اور قوتیں ساری لڑائیوں میں لگ جائیں، ہم اپنی بھلائی کے کاموں کی طرف توجہ ہی نہ کریں۔ سو آج کے دن جشن آزادی بھی منا رہے ہیں دونوں ملک، پاکستان اور ہندوستان، دنیا کی نظر میں اور پولیٹیکلی دونوں ملکوں میں دشمنی ہے، لیکن حقیقت میں دونوں قومیں، دونوں ملک ایک دوسرے کے دشمن نہیں، بلکہ ابلیس ہمارا مشترکہ دشمن ہے جو ہم میں سے لوگوں کو استعمال کرتا ہے کہ ہم ایک دوسرے سے جھگڑتے رہیں، لڑتے رہیں، فساد ہو، لڑائی ہو، جنگ ہو، اور دونوں قومیں ڈیویلپ نہ ہوں، ترقی نہ کریں۔ دعا کریں، خدا کو خوش کریں، خدا کے قریب جائیں۔ جب دونوں قومیں خدا کے قریب چلی جائیں گی، جب دونوں طرف کے لوگ خدا کی طرف دیکھیں گے، خدا کا حکم مانیں گے، خدا کی بات سنیں گے، تو جھگڑا نہیں ہوگا، لڑائی نہیں ہوگی، جنگ نہیں ہوگی، ساری باتیں صلح سلامتی میں طے ہو جائیں گی۔ اور اسی سے جڑی ہوئی ہے تیسری برکت، کہ جب خدا خوش ہوتا ہے تو برکت کے طور پر دشمنوں میں دوستی اور صلح قائم کروا دیتا ہے۔ امثال 16 باب کی آیت نمبر 7 میں لکھا، جب انسان کی روش خدا کو پسند آتی ہے تو اس کے دشمنوں کو بھی اس کا دوست بنا دیتا ہے۔ جب ہم خدا کو خوش کریں گے، جب ہمارے کام خدا کو پسند آ جائیں گے، جب ہماری گفتگو، ہماری سوچے، ہمارے کام، ہمارے خیال، ہماری خواہشیں، ہمارے رویے، ہمارا کنڈکٹ اور ایٹیٹیوڈ اور ورڈز اور کریکٹر خدا کو پسند آ جائے گا، خدا اس سے خوش ہوگا، تو وہ دشمنوں کے بیچ صلح قائم کرا دے گا، دونوں طرف خدا دل تبدیل کر دے گا، نیا دل عطا کر دے گا، نئی سوچ، نیا ذہن عطا کر دے گا، نئی زندگیاں عطا کر دے گا خدا۔ ہم خداوند میں نئے ہو جائیں گے، پرانی باتیں چلی جائیں گی، دشمنی ختم ہو جائے گی، محبت اور میل ملاپ اور صلح قائم ہو جائے گی۔ خداوند یسوع مسیح جب بدنی طور پر اس دنیا میں آیا، ایک بچے کی صورت میں پاک کنواری مقدسہ مریم سے جنم لیا، تو اسی رات فرشتے نے چرواہوں کو خبر دی، اور یکایک کے گروہ آسمان میں ظاہر ہوئی، خدا کی تمجید کرتی ہوئی، یہ گاتی ہوئی، عالم بالا پر خدا کی تمجید ہو، اور زمین پر ان آدمیوں میں جن سے وہ راضی ہے صلح، خدا جن سے راضی ہو جاتا ہے، خدا جن سے خوش ہو جاتا ہے، ان میں صلح قائم کروا دیتا ہے، ان میں دوستی آ جاتی ہے، हम मसीही लोग जो खुदावंद यीशु मसीह पर ईमान रखते हैं, हमारी जिम्मेदारी ठहरती है हम अपनी अपनी कौम की तरफ से खुदा के करीब हो जाएं और उससे दुआ करें कि खुदावंद तू हमारे मुल्कों में से दुश्मनी खत्म कर दे, मोहब्बत सुलह सलामती कायम कर दे। ना सिर्फ मुल्कों की बात है बल्कि आम अपने मोहल्ले में, अपनी गली में, अपने खानदान में, अपने रिश्तेदारों में, अपने मुल्क के अंदर भी आपस में एक तरह के लोग, एक कौम के लोग दूसरी कौम से, एक कल्चर के लोग दूसरे कल्चर से, एक जुबान बोलने वाले दूसरी जुबान बोलने वाले से, एक इलाके के लोग दूसरे इलाके से, एक खानदान के लोग दूसरी खानदान से, एक जात के लोग दूसरी जात से झगड़ते हैं, झगड़े होते हैं, फसाद होते हैं। लेकिन अगर सारे फरीक खुदा को खुश करने की तरफ चले जाएंगे तो उनमें दुश्मनी खत्म हो जाएगी, सुलह और दोस्ती कायम हो जाएगी। अगर आप तंग आ गए हैं दुश्मनी से, क्या हर वक्त की दुश्मनी है, हर वक्त दुश्मनी दुश्मनी दुश्मनी, तो खुदा के करीब हो जाइए। खुदा आपसे जब खुश हो जाएगा तो वो आपके दुश्मनों को आपका दोस्त बना देगा, आपके करीब हो जाएंगे। जब खुदा खुश होता है तो वो अपने लोगों को आजादी देता, छुटकारा देता है, दुश्मनों पर फतह देता है, दुश्मनों से दोस्ती कायम करवा देता है और फिर मिरास और तरक्की अता करता है, इनहेरिटेंस देता है और ग्रोथ होती है। फिर ये खुदा की खुशी की बरकत है कि वो हमारे मुल्कों में, हमारी कौमों में, हमारे खानदानों में तरक्की अता करता है। खुदा ने बनी इसराइल से कहा, अगर तुम मेरे हुक्मों को मानोगे, अगर तुम मेरी बातों की परवाह करोगे, अगर मेरी तरफ लौटोगे, अगर मेरे करीब आ जाओगे, अगर मुझे खुश करोगे, मैं खुश होकर तुम्हें मुल्क का वारिस बना दूंगा, मैं तुम्हें इस धरती पे मालिकाना हकूक दे दूंगा, मैं ये पीस ऑफ लैंड तुम्हें एज एन इनहेरिटेंस दे दूंगा, मैं तुम्हें मिरास के तौर पर पुश्त दर पुश्त तुम्हारी रहने के लिए यह जगह दे दूंगा, इस मुल्क पर तुम्हारा कब्जा होगा और फिर उसमें मैं पहली पुश्तों से ज्यादा बरकत दूंगा, बरोमंद करूंगा, बढ़ाऊंगा। यू विल इंक्रीज, यू विल ग्रो इन नंबर्स, तुम्हारी पैदावार ज्यादा हो जाएगी, तुम्हारे भेड़ बकरियां गाय बैल सब उनके बच्चों में भी बरकत हो जाएगी। मतलब ये कि जब खुदा तुमसे खुश होगा, खुदा तुम्हें सुकून और सलामती और सुलह और अमन अता करेगा, दुश्मनों की तरफ से बेफिक्र हो जाओगे, उनसे सुलह हो जाएगी, तुम्हें सलामती और अमन मिल जाएगा, तो खुदा तुम्हारे मुल्क में तरक्की अता कर देगा, तुम हाथों की मेहनत में बरकत पाओगे, तुम जो काम करोगे उसमें बरकत होगी, तुम्हारी औलाद में बरकत होगी, तुम्हारे भेड़ बकरी के गाय बैल के बच्चों में बरकत होगी, तुम्हारी जमीन की पैदावार में बरकत होगी, आसमान से अच्छी औस और बारिश होगी, जमीन अपनी बेहतरीन पैदावार तुम्हें देगी। हम अपने खानदान में, हम अपने कारोबार में, हम अपने बदन जान और रूह में, हम अपने रिलेशनशिप्स ताल्लुकात में, हम अपनी कौम अपने मुल्क में अगर हालात में बेहतरी सुधार और तरक्की और बरकत प्रॉस्पेरिटी इंक्रीज चाहते हैं तो जरूरी है खुदा को खुश करें। हमारे मुल्क इसलिए पीछे हैं क्योंकि हमने खुदा को नाराज किया हुआ है, खुदा ने अपना चेहरा हमसे पलटाया हुआ है। खुदा को खुश करें, वो हमारे मुल्कों पर किसी और को काबिज नहीं होने देगा, हमारी जमीन हमारी ही रहेगी, कोई और उसका मालिक नहीं होगा, हमारी बरकतें हमारी रहेंगी, कोई और उसका मालिक नहीं बनेगा, कोई छीन के नहीं ले जा सकेगा, और जो कुछ हम करेंगे, चाहे माल मवेशी रखें, कैटल्स रखें, चाहे हम जमीन में से एग्रीकल्चरल प्रोडक्शन हो हमारी, चाहे हम कोई बिजनेस करें, कुछ भी काम करें, खुदा का वादा है जब मैं तुमसे खुश हो जाऊंगा तो तुम्हें तुम्हारी सारी मिल्कियत पुश्त दर पुश्त अता किए रखूंगा, कोई तुमसे छीन ना पाएगा, और तुम्हारे हर काम में, हर चीज में मैं इतनी बरकत दूंगा तुमसे संभाली ना जाएगी। सो हम खुदा को खुश करें, खुदा को राजी कर लें, खुदा हमारे कामों में, हमारे हाथों की मेहनत में बरकत पे बरकत दे देगा और फिर खुदा जब खुश हो जाता है तो अपने लोगों को बादशाहत और इख्तियार अता करता है। खुदा ने खुश होकर अपने लोगों को ममलिकत दी, किंगडम दी। खुदा ने पसंद किया दाऊद को और फिर उसके बेटों को, नस्ल दर नस्ल दाऊद की नस्ल में से तख्त पर बैठने के लिए आदमी की कमी ना होगी। और खुदावंद यीशु मसीह भी मुकद्दसा मरियम के बदन से जन्म लेने के सबब दाऊद के घराने से उसका ताल्लुक था। वो अपने बाप दाऊद का तख्त संभालेगा। खुदावंद यीशु मसीह उस दाऊद के तख्त पर बैठा हुआ अबदी बादशाह है जिसका वक्त कभी खत्म ना होगा, इसकी बादशाहत का कोई इख्तिताम ना होगा। खुदा ने वादा कर रखा है कि जब वो खुश हो जाता है अपने लोगों से तो उनको हुकूमत देता है, उनको एक अलग ममलिकत और बादशाहत देता है, उनको एक कंट्री एक किंगडम देता है, एक स्टेट देता है और उस पर उन्हें हुकूमत देता है, अथॉरिटी देता है। हमारे मुल्क फील करते हैं, हम बतौर कौम महसूस करते हैं कि हमारे पास इख्तियार नहीं है, अथॉरिटीज नहीं है, दूसरी कौमें, दूसरे इदारे, दूसरे मुल्क, दूसरी पावर्स हमारे ऊपर कंट्रोल रखती हैं, हमारे फैसले कहीं और होते हैं, हमारे मुल्कों में कोई फैसला नहीं होता, इंपोर्टेड फैसले होते हैं और आवाम पर नाफिज कर दिए जाते हैं, इम्पोज कर दिए जाते हैं। खुदा को खुश करें, अपने मुल्क में अपनी कौम में बादशाहत भी मिलेगी, इख्तियार भी मिलेगा, फैसले करने का इख्तियार होगा, वसाइल इस्तेमाल करने का इख्तियार होगा, तरक्की करने का, बरकत पाने का हमारे पास इख्तियार होगा। सिर्फ बतौर कौम नहीं, अपने खानदान में भी, अपने रोजगार में भी, अपने कारोबार में भी, अपनी जिंदगी में भी, अगर आप चाहते हैं कि आप अपनी खुशी से आजादी से अच्छे फैसले कर सकें तो आपको ये इख्तियार पाने के लिए खुदा के ताबे होना पड़ेगा, खुदा को खुश करना होगा, तब खुदा इख्तियार देगा कि अब तुम मेरे करीब आ गए हो, तुमने अपने कामों से, तुमने अपनी बातों से, तुमने अपने रवैयों से मुझे खुश किया है, इसलिए अब मैं तेरे खानदान, तेरे कारोबार, तेरी जिंदगी, तेरे मुस्तकबिल के बारे में फैसले करने का इख्तियार तेरे सुपुर्द करता हूं, क्योंकि तू अब मेरे साथ सही चल रहा है, तू गलत नहीं चलेगा। खुदा हमें इख्तियार, बादशाहत, हुकूमत, किंगडम, अथॉरिटी अता करता है। ना सिर्फ ये कौमों और मुल्कों के लेवल पे बात है, बल्कि खानदानों और शख्सी जिंदगी में भी ये बात लागू होती है कि हम अपनी जिंदगियों में दूसरों की कैद से आजाद हो जाते हैं, दूसरों के फैसलों से आजाद हो जाते हैं, जब हम खुदा के ताबे हो जाते हैं, जब हम खुदा को खुश कर देते हैं। सो बतौर कौम, बतौर खानदान, बतौर इंसान हम खुदा को खुश करें, फिर खुदा हमें मुकम्मल इख्तियार देगा, अपने इख्तियार में से हमें अता करेगा कि ऐ मेरे बेटे, ऐ मेरी बेटी, ऐ मेरे ईमानदार बंदे, मैं तुझसे खुश हूं, तू मेरी बादशाहत में मेरे साथ इंजॉय कर, लुत्फ उठा, मेरे साथ बादशाहत करो, मैं तुम्हें इख्तियार देता हूं। और खुदावंद यीशु मसीह ने तो यहां तक कहा कि तुम जो मेरे पीछे हो लिए हो, तुम हमेशा की जिंदगी भी पाओगे और तख्तों पर बैठकर इंसाफ भी करोगे, हमें इख्तियार मिलेगा, बादशाहत मिलेगी, तख्तों पर बैठेंगे, ना सिर्फ आने वाली दुनिया में, इस जमीन पर भी खुदावंद हमसे वादा करता है अपने कलाम में कि हमें वो इख्तियार देता है, अपनी बादशाहत में मुख्तार बनाता है, मुख्तलिफ तरह के इख्तियारात, अथॉरिटीज, रिस्पॉन्सिबिलिटीज वो हमें देता है, हमें किसी एरिया में वो हाकिम बना देता है, रूलर बना देता है, लीडर बना देता है, रिस्पॉन्सिबल बना देता है, हमें अथॉरिटी बना देता है। सो खुदा से अगर हम चाहते हैं इख्तियार पाना, बादशाहत पाना और बादशाहत और इख्तियार में हिस्सा पाना, तो खुदा को खुश करें। کیونکہ یہ خدا کی خوشی سے جڑی ہوئی برکت ہے. اور خدا جب خوش ہوتا ہے تو وہ الہی یا روحانی مکاشفات دیتا ہے. یہ روحانی برکتیں, روحانی دنیا کی باتیں. خدا یسوع نے خوشی میں یہ کہا, باپ تجھے پسند آیا کہ تو یہ بھید, یہ مکاشفات, یہ ریولیشنز, یہ اپنے مسٹریز اور سیکرٹس اور یہ ٹیچنگ تو دنیا میں جو اپنے آپ کو عقل مند سمجھتے ہیں تو انہیں ان سے چھپائیں اور ان بچوں پر ظاہر کی. خدا جس سے خوش ہوتا ہے وہ اپنے بھید اس پر کھولتا ہے, وہ اپنی مسٹریز, اپنے سیکرٹس اس پر ظاہر کرتا ہے, اس سے مکاشفات عطا کرتا ہے. خدا اپنے پلانز, اپنے منصوبے انہیں بتاتا ہے, اپنی ول, اپنی مرضی خدا ظاہر کرتا ہے انسانوں پر, میں کیا کرنے جا رہا ہوں اور کس طرح سے کرنے جا رہا ہوں اور اس سے میں کیا مقصد حاصل کرنا چاہتا ہوں. خدا جن سے خوش ہوتا ہے خدا انہیں اپنے منصوبوں سے آگاہ کرنا شروع کر دیتا ہے, خدا انہیں ڈیوائن اور اسپرچل ریولیشنز دیتا ہے, انہیں الہی روحانی مکاشفات عطا کرتا ہے, انہیں حکمت عطا ہو جاتی ہے, انہیں خدا کی باتوں کی سمجھ عطا ہو جاتی ہے, خدا کے معاملات سمجھنا شروع کر دیتے ہیں, خدا کی مرضی سمجھنا شروع کر دیتے ہیں, خدا کے منصوبے, اس کے پلانز, اس کی اسٹریٹجیز اور اس کی ول کو سمجھنا شروع کر دیتے ہیں. خدا کی خوشی سے جڑی ہے یہ بات. ہم انسان بھی, ہم ہر کسی پہ بھروسہ نہیں کرتے, اپنے دل کی باتیں سب کو نہیں بتاتے, کوشش کرتے ہیں اسے بتائیں کہ جس سے ہمارا دل خوش ہے, جس کے ساتھ ہمارا دل جڑا ہوا ہے. خدا بھی ایسا کرتا ہے, وہ اپنے بھید, اپنے مکاشفات, اپنے ریولیشنز, اپنی ول, اپنے سیکرٹس, اپنی مسٹریز ان لوگوں پر ظاہر کرتا ہے جن سے وہ خوش ہوتا ہے. سو خدا کو خوش کرے, خدا کی مرضی جان جائیں گے, الہی اور روحانی بھید ہم پر ظاہر ہوں گے, خدا کی باتیں ہمیں پتہ چلنا شروع ہو جائیں گے. خدا جب بڑی بڑی یہ برکتیں عطا کرتا ہے, ان میں سے ایک یہ بھی ہے کہ خدا ڈانٹتا بھی ہے, ملامت بھی کرتا ہے, تنبیہ کرتا ہے, ہماری اصلاح کرتا ہے. خدا کے کلام میں لکھا ہوا ہے کہ خدا جسے عزیز رکھتا ہے, خدا کے جو پیارے ہوتے ہیں, خدا کو جن سے خوشی ہوتی ہے, جو خدا کو پسند ہوتے ہیں, خدا انہیں ڈانٹتا ہے, خدا ان کو ملامت کرتا ہے, خدا انہیں تنبیہ کرتا ہے, خدا انہیں درست کرتا ہے. یہ نہیں کرتا خدا کہ میں تجھ سے خوش ہوں, جو مرضی کر, کوئی ٹینشن نہیں. نہیں, خدا دھیان بھی رکھتا ہے, جس سے میں خوش ہوں وہ غلط کام نہ کرے, وہ کوئی غلط بات نہ کرے, اس کا رویہ غلط نہیں ہونا چاہیے, اس کے فیصلے غلط نہیں ہونے چاہیے, اس کا کریکٹر, اس کا کنڈکٹ, اس کے ڈیسیشنز, اس کے ورڈز, اس کی سپیچ غلط نہیں ہونی چاہیے. خدا ٹوکتا ہے, خدا روکتا ہے, خدا جس سے پیار کرتا ہے اسے ڈانٹتا ہے کہ درست ہو جا. جو ڈالی پھل لاتی ہے وہ اسے چھانٹتا ہے, اس کی دیکھ بھال کرتا ہے, غیر ضروری چیزیں اس میں سے الگ کر دیتا ہے. اور عبرانیوں میں تو یہ بھی لکھا ہوا ہے کہ اگر وہ تنبیہ جس میں ہم سب شریک ہیں, اگر کوئی اس میں شریک نہیں تو وہ بیٹا نہیں, حرام زادہ ہے, یعنی خدا کے نزدیک وہ اس کا اپنا نہیں. وہ یہ سوچے کہ اگر خدا مجھے تنبیہ نہیں کرتا, خدا مجھے ڈانٹتا نہیں ہے, خدا مجھے ملامت نہیں کرتا, وہ میری اصلاح, میری درستی, میری کریکشن نہیں کرتا, وہ مجھے ڈسپلن نہیں کرتا, وہ مجھے ریبیوک نہیں کرتا, تو سمجھو کہ خدا آپ سے خوش نہیں ہے, خدا آپ سے ناراض ہے, اور اس نے آپ کو آپ کی اپنی چوائسز کی وجہ سے, آپ کی اپنی پسند کی وجہ سے, آپ کی اپنی خواہش کی وجہ سے, آپ کے اپنے رویوں اور باتوں کی وجہ سے آپ کو چھوڑ دیا ہے, ناپسندیدہ عقل کے حوالے کر دیا ہے تاکہ نالائق حرکتیں کرو. جس سے خدا پیار کرتا ہے, جس سے خدا خوش ہوتا ہے, خدا جس کو عزیز رکھتا ہے, وہ جس سے پیار کرتا ہے اس سے وہ ڈانٹتا ہے, تنبیہ کرتا ہے, ملامت کرتا ہے, درست کرتا ہے اسے. تو خدا کبھی ڈانٹے, کبھی جھڑکے, کبھی ملامت کرے, کبھی تنبیہ کرے, کبھی اصلاح کرے, रिब्यूक करे, डिसिप्लिन करे, करेक्ट करे, तो नाराज ना हो, ये समझें कि खुदा खुश है हमसे तो हमें ठीक कर रहा है, नहीं तो छोड़ दे हमें हमारी मर्जी पर कि जाओ जैसे जीना चाहते हो जी लो, तुम मेरी बात नहीं मान रहे। हम इसे खुदा की बरकत समझें। जब खुदा हमें डांटता है, जब वो अपने कलाम में से हमें डांटता है, जब वो अपने खादिमों के जरिए हमें डांटता है, या वो खुद हमें डांटता है कोई भी तरीका बनाकर, खुदा अपने गुस्से का इजहार करता है, खुदा हमें तंबीह करता, मलामत करता, रिब्यूक करता, करेक्ट करता और डिसिप्लिन करता है, तो हम खुश हो ये जानकर के ये खुदा की खुशी से मिलने वाली बरकत है। ये जाहिर करते हैं कि खुदा खुश है मुझसे तो इसलिए मुझे वो ठीक कर रहा है, मुझे मेरी कांट छांट कर रहा है, मेरी इस्लाह कर रहा है, मुझे करेक्ट कर रहा है। सो खुदा खुश हो सकता है हमसे, हम उसे खुश करने की कोशिश करें, और जब वो हमसे खुश होगा, बहुत सारी बरकतें हैं, बहुत सारी बरकतें हैं जो खुदा अता करता है खुशी में। लेकिन ये सात आज मैंने आपके साथ शेयर की हैं, और बहुत सी हैं, खुदा का कलाम में बहुत सारी लिखी हैं जो खुदा अपने लोगों को, अपने प्यारों को, जिनसे उसको खुशी होती है, उन्हें अता करता है। लेकिन ये सात मेरे नज़दीक कुछ अहम ज़्यादा लगी मुझे, मैंने आपके साथ शेयर की हैं। ये बरकतें ज़रूर लीजिए खुदा से। आओ हम खुदा के करीब जाएं और उसे खुश करें, ताकि उसकी खुशी से मिलने वाली कोई बरकत हमसे दूर ना रहे, बल्कि हम खुदा की खुशी से मिलने वाली हर एक बरकत अपनी जिंदगी में पाएं और फिर वो बरकत दूसरों में बांट सकें।